صراط الذين أنعمت عليهم لا حول ولا قوة إلا بالله العلي العظيم. بسم الله الرحمن الرحيم. الحمد لله الملك الحق المبين، والصلاة والسلام على سيد المرسلين سيدنا ومولانا أبي القاسم محمد. وآله الطيبين الطاهرين المعصومين المظلومين، سيما لا بقية الله في الأراضين وحجته على العالمين. اللهم أجل له الفرج ولعنة الله على أعدائهم أجمعين. أما بعد، فقد قال الله عز وجل في كتابه المبين وقرآنه المجيد، بسم الله الرحمن الرحيم: فلا وربك لا يؤمنون حتى يحكموك فيما شجر بينهم ثم لا يجدوا في أنفسهم حرجا مما قضيت ويسلموا تسليما. ویک ڈیز کی مجالس میں میری یہ ذمہ داری ہے، چاہے مومنین کمپلین کریں کہ نہ کریں، کمیٹی ریکویسٹ کرے کہ نہ کرے، کہ میں ٹائم کا خیال کروں. لیکن یسٹرڈے یعنی کل رات کی مجلس، چونکہ میں بہت زیادہ تھکا ہوا تھا اور آواز سے آپ کو بھی شروع میں تو یہ فیل ہوا ہوگا کہ شاید مولانا مجلس کمپلیٹ بھی نہ کر پائیں، تو بہرحال مجھے ایسا لگا کہ شاید میری ایک آدھ بات لوگوں کے لیے واضح نہیں ہوئی. تو آج ایک طرف سیلف امپوزڈ ٹائم کی ریسٹرکشن، اور دوسری جانب جب میری یہ فیلنگ ہے کہ کچھ مس انڈرسٹینڈنگ کریٹ ہو سکتی ہے، بہت جلدی جلدی دو تین باتوں کا تذکرہ کر دیا جائے. اور یہ بھی ایک ہیلدی سائن ہے کہ تین سوال میرے پاس ابھی تک کی چار مجلسوں سے ریلیٹڈ آ گئے، یعنی لوگوں نے انسٹیڈ آف کامنٹنگ اینڈ پاسنگ ریمارکس ان دا کار پارک پہلے مجھ سے کانٹیکٹ کیا. اب اگر میں جواب نہ دے سکا یا سیٹسفائی نہ کر سکا، تو یقیناً ہر مومن اور مومنہ کو یہ رائٹ ہے. تو اب وہ جو دو تین باتیں آئی ہیں، ان میں سے نمبر ون، دیکھیے کئی بار میں ممبر پہ یہ بتا چکا ہوں، ٹائم ویسٹ ہو رہا ہے، کئی بار میں ممبر پہ یہ بتا چکا ہوں کہ نہ صرف یہ کہ میں ایک ڈائبیٹک پیشنٹ ہوں، بلکہ بہت پرانا، 24 ایئرز کمپلیٹ ہو گئے ہیں. نیکسٹ ایئر تک اگر زندہ رہا تو میں اپنی بیماری کی سلور جبلی مناؤں گا، اور اس تمام اسٹیجز سے گزرا ہوں جو ایک نارمل ڈائبیٹک پیشنٹ کو ہوتی، کہ پہلے ڈائٹ کنٹرول، پھر ایکسرسائز، پھر ٹیبلٹ، پھر انسولین، پھر انسولین کا ہائیسٹ ڈوز. اب نیکسٹ ایئر سنا ہے کہ اسٹیم سیل کی ریسرچ کمپلیٹ ہو جانے کے بعد شاید کوئی ایسی تھراپی آ جائے کہ یہ سارے مسئلے ختم ہو جائیں، اور یہ ہو سکتا ہے کہ اس سے پہلے میں ختم ہو جاؤں، جو بھی ہو. لیکن ایک بہت بڑا جو ڈائبیٹک کا کمپلیکیشنز ہے وہ یہ ہے کہ میموری ویک ہو جاتی ہے. چار سال پہلے میں نے اسی ممبر سے محرم کا پہلا اشراف پڑھا تھا، کچھ باتیں ان مجلسوں میں ایسی آئی تھیں میں بھول گیا، اور وہ اس سال کی پہلی دوسری مجلس میں ریپیٹ ہو گئی، اور پھر مجھے اسے ایکسپلین کرنا تھا. تو لوگوں نے کہا کہ نہیں مولانا، یہ آپ ابھی چار سال پہلے پڑھ کے گئے. تو میں نے اس بات کو پھر وہیں پہ سٹاپ کر دیا. یہ اس لیے میں نے کہا کہ کچھ لوگ ایسے ہیں کہ جو چار سال پہلے نہیں تھے، بہت تھوڑے سے، لیکن بعد میں آئے. تو انہوں نے کہا کہ مولانا مجلس نمبر 2 از اسٹل انکمپلیٹ، مجلس نمبر 3 از اسٹل انکمپلیٹ. وہ انکمپلیٹ نہیں. جب یہ کمپلین میرے پاس آئی تو پھر میں نے اس ٹاپک کو جہاں تک پہنچا تھا وہیں پہ چھوڑ دیا. اور یہ میموری ویک ہونے کی وجہ سے کل رات صلہ رحم کا جو واقعہ میں نے پڑھا، तो बाद में किसी ने कहा कि मौलाना ये आप पिछले साल भी पढ़ चुके हैं यानी लास्ट टाइम भी, तो ये एक आध मजलिस में आपको ये फील होता रहेगा, तो बस मेरी इस मजबूरी का ख्याल करते हुए इसको आप इग्नोर कीजिएगा। हाँ, मुझे बता जरूर दीजिएगा ताकि ऐसा न हो कि मैं नेक्स्ट मजलिस में भी उसी टॉपिक को मजीद एक्सप्लेन करूं। ये पहली बात। दूसरी बात, तीन पॉइंट नंबर दो, और वो ये कि कल मैंने एक ऐसा सपोज करते हुए जुमला कहा था। पहले मैंने ये अर्ज किया था कि देखिए ये मैं सपोज कर रहा हूं, आप ये ना समझिए कि मैं कोई अपना अकीदा बता रहा हूं। कि सपोज करें कि अगर कभी इमाम भी ये बता दें कि मेरे जुहूर की डेट या टाइम ये है, तो आप ये न समझिएगा कि 100% गारंटेड है। अब इमाम ने कह दिया तो इसमें चेंज नहीं होगी, उसमें भी चेंज हो सकती, लेकिन मुझे अच्छी तरह से याद है कि मैंने एज ए प्रीकॉशनरी मैटर कुरान करीम की उस आयत की तिलावत भी की थी कि कुरान ने यह कहा कि ऐ रसूल अगर तुम शिर्क करो, नऊज़ु बिल्लाह, वो रसूल जो सारी दुनिया को तौहीद का पैगाम देने आया और शिर्क खत्म कराने आया, जिसके मैसेज का स्टार्ट भी ये है और एंड भी ये है कि कूलू ला इलाहा इल्लल्लाह तुफ्लिहू, जिस रसूल का बेटा करबला में ये सारा जिहाद तौहीद के लिए कर रहा, हक्का के बिना इला इलाहा हुसैन क्या है तौहीद, क्या वो रसूल कभी शिर्क कर सकता है? मगर कुरान करीम में आयत आई लेकिन सपोज करते हुए कि आए रसूल अगर इफ 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 अगर तुम भी शिर्क करो तो अल्लाह तुम्हारे सारे अमल को भी खत्म कर देगा। मैंने ये रेफरेंस भी दिया था, हो सकता है कि टाइम कम हो, मेरी आवाज इतनी वाजे न हो, बात समझने में परेशानी हो, तो मैंने ये कहा था कि इसी तरह सपोज करें कि अगर जमाने के इमाम भी आकर आपसे ये कह दे कि मैं 25 दिसंबर 2012 को जाहिर हो रहा हूं और आप 100% श्योर हो कि ये इमाम हैं। देखिए, एक तो ये प्रॉब्लम है और ये एक बहुत बड़ा प्रॉब्लम है कि ये पता कैसे चले कि जो हमारे पास आया वो इमाम। मुझे इंग्लैंड का या यूरोप का ज्यादा नहीं मालूम, लेकिन नॉर्थ अमेरिका को मैं जानता हूं, मिडिल ईस्ट मुझे मालूम है, और स्पेशली मेरी अपनी कंट्री पाकिस्तान। लास्ट 10 ईयर्स में कई बार जुहूर इमाम की कंफर्म डेट्स इमाम जमाना के नाम से पब्लिक के सामने आई। एक तो यह है कि कोई आलिम रिसर्च करे, कोई वो स्टार्स वगैरह का इल्म रखने वाला वो ये कहे। मुझे लास्ट ईयर की एक नॉनसेंस बात और पब्लिक ने उसे बड़ा सीरियस लिया। आज तो मैं पोप का स्टेटमेंट भी पढ़ रहा था, अब ये स्टेटमेंट अब आ रहा, और हमें लास्ट ईयर से मजलिसों में यह बात कहना पड़ी कि जी वो माया कौम का कैलेंडर बता रहा है कि 2012 एंड ऑफ द वर्ल्ड। इतने सारे लोगों ने यकीन कर लिया, फिल्म भी बन गई, आर्टिकल्स, मैगजीन, बुक्स, नॉवेल, 2012 खत्म हो में दुनिया खत्म हो जाएगी। अब जब 40 डेज बाकी रह गए तब स्टेटमेंट आ रहे हैं कि सारी नॉनसेंस बातें। लेकिन खैर, मैं कह रहा था कि एक तो यह है कि ये नॉनसेंस बातों की मदद से कोई कहे कि इमाम इस डेट को जाहिर होंगे, उस पर तो हम बिलीव करेंगे ही नहीं। कोई स्टार्स की बात करे, कोई माया कौम की बात करे, कोई अपने सपने की बात करे, लेकिन अगर कंफर्म तरीके से कोई ये समझे कि मेरे पास इमाम आए और 100% से ज्यादा उसे ये श्योर हो कि मेरे पास इमाम आए। और पाकिस्तान में लास्ट 10 ईयर्स हर साल एक न एक ऐसा पायस मोमिन खड़े होकर ये अनाउंस करता कि मेरे पास इमाम आए, और उन्होंने ये बताया है कि नेक्स्ट मंथ या नेक्स्ट ईयर या नेक्स्ट वीक मैं जाहिर होने वाला हूं। अब ये एक अलग बात है कि हम उस आदमी की इस बात पे बिलीव नहीं करेंगे, लेकिन खुद उस आदमी को तो 100% श्योर है। उसके लिए ये बात थी कि अगर हम सपोज करें कि इमाम भी आकर कह दे कि इस तारीख को मैं आ रहा हूं, तो इसलिए हम उसे 100% कंफर्म न्यूज नहीं समझेंगे कि ये बात चेंज हो सकती है। ये नहीं है कि नऊज बिल्ला इमाम झूठ बोल सकते हैं, खुदा ना खास्ता। ये नहीं है कि इमाम की नॉलेज इतनी लिमिटेड है कि वो एक गलत प्रेडिक्शन कर दें, ये नहीं। बिल्कुल सही बात अगर इमाम कहें तब भी इमाम की बात चेंज हो जाती है। ये सादिकीन है, इनका तो अल्लाह के यहां इतना रिस्पेक्ट और एहतराम है कि अगर जोक करते हुए कुछ नौजवान मजाक उड़ाने के लिए एक जिंदा आदमी को मैयत बना के ले आए और मौला से कहे कि आप इसकी नमाज पढ़ा दीजिए, और उनका मकसद यह है कि बाद में अली का मजाक उड़ाया जाए, और अली ने सिर्फ इतनी नियत की कि नमाज मैयत पढ़ता हूं, वो डेड बॉडी बन गई, वो जिंदा आदमी मर गया। अली की जबान से इतना निकलना काफी है। अगर शहजादी हसन हुसैन से कहें कि तुम्हारे कपड़े दर्जी के पास सीने के लिए गए हैं, तो जन्नत का दरोगा रिजवान भी कपड़े लेके आएगा, ये नहीं कह सकता कि मैं फरिश्ता हूं, ये नहीं कह सकता कि मैं रिजवान हूं। अगर फातिमा ने लफ्ज दर्जी कहा है तो जन्नत के फरिश्ते को भी कहना पड़ेगा कि मैं दर्जी हूं। ये अहले बैत या था, ये आले मोहम्मद हैं जो ये कहते हैं, वैसा ही वाकया हो जाता। तो इनकी सच्चाई पे हम या कोई मुसलमान शक करे, जिनके चेहरे देखकर नजरान के ईसाई ये कह उठे कि इतने सच्चे चेहरे नजर आ रहे कि अगर वो पहाड़ के लिए दुआ करें तो पहाड़ अपनी जगह से मूव कर जाएगा। लेकिन बात वो नहीं थी, बात ये थी कि इफ इमाम कभी ऐसी बात कहेंगे ही नहीं, ये अल्लाह का राज है, ये एक सीक्रेट है गॉड का। अगर इमाम किसी आदमी को कभी इस सीक्रेट में शेयर करेंगे ही नहीं। लेकिन जैसा मैंने कहा कि पाकिस्तान में कुछ लोग, उनका ये बिलीव है, अब गलत सही, लेकिन उन्हें ऐसा फील हुआ कि जैसे जमाने का इमाम उनके पास आके अपने जुहूर की डेट दे गया। इमाम पे शक नहीं करना है, मगर डेट चेंज हो सकती है। जैसा मैंने कल भी एक जुमला कहा था, लेकिन चूंकि बड़ा सेंसिटिव इशू, कोई ये ना समझे कि मौलाना जो है वो इमाम की अजमत को नहीं मानते या इमाम की सच्चाई पे शक कर रहे हैं, इसलिए मैंने ये 5 मिनट ले ली और इसको यहीं पे खत्म करता हूं। जैसे आम और नॉर्मल मैटर्स में ऐसे वाकयात हैं कि इमाम ने कहा कि कल तुम मर जाओगे और वो जिंदा रहा, पता चला उसने सदका दे दिया था। तो इस तरह से इमाम जो खबर देते हैं वो किसी वजह से चेंज हो सकती है, इमाम की सच्चाई में शक नहीं। और यहीं पे आखिरी जुमला मैंने कहा था, वहीं पे बात खत्म करता हूं कि आयतुल्लाह खामेनाई ने 4th इमाम की लाइफ हिस्ट्री पर जो छोटा सा आर्टिकल लिखा, उसमें इस चीज को डिटेल में बयान किया कि 67 हिजरा में कुछ रिवायतों में आया कि जुहूर हो सकता, और फिर ये डेट चेंज हो गई। रीजन वाई वो बिल्कुल एक सेपरेट टॉपिक है, दूसरी बात। और तीसरी बात, अब ये तीसरी बात जो थी उसको आज मैं छोड़ रहा हूं क्योंकि मजलिस का तकरीबन 1/3 टाइम पूरा हो चुका और अब तक आज का टॉपिक आगे नहीं बढ़ा। तो इंशाल्लाह जो 2-3 मेरे पास क्वायरीज आई हैं, 2 का जवाब आज आ गया, मजीद एक सवाल ऑलरेडी है, इसका जवाब कल आ जाएगा। अभी हम अपनी बात को अपने टॉपिक से कनेक्शन देते हुए आगे बढ़ाएं कि क्या दुनिया की करंट सिचुएशन को देखने के बाद भी मोमिन जमाने के ईमान से ये कंप्लेन नहीं कर सकता। हमें ईमान से आर्गुमेंट का हक नहीं, लेकिन एक कंप्लेन एक रिक्वेस्ट तो कर सकते हैं, मौला अब आप किस चीज का वेट कर रहे हैं। अच्छा, मैं तीसरी बात जो मैं छोड़ गया था इसलिए बहुत जल्दी उसे रिपीट कर दूं कि उसमें आपको एक होमवर्क देना। तीसरी बात यह थी कि इमाम जमाना का जिहाद जुल्म का खातिमा, आका हुसैन जुल्म का खातिमा नहीं था। वाई फर्क क्यों? इसके लिए अगर आपको टाइम मिले, पहले हजरत अल्लामा रशीद तुराबी आलल्ला और मुकाम उर्दू और इटली की हिस्ट्री में इनसे बड़ा स्पीकर आज तक नहीं गुजरा, न उनसे पहले न अब तक। उनकी एक मास्टर पीस शाम गरीबा की मजलिस यकीन, अब अय्याम अज़ा में आपके पास क्रिकेट फुटबॉल टेनिस और फजूल चीजें देखने का टाइम तो होगा नहीं, और अगर टाइम था भी तो ये गम का आखिरी हफ्ता। ये मजलिस आपको हर जगह मिलेगी, इसे आप सुन लीजिएगा, फिर मेरा जवाब आपके सामने या कल या परसों आएगा। उसे रोकते हुए जुल्म का खातिमा, ये इमाम जमाना का मिशन। मौला अब आप कितने जुल्म का वेट कर रहे हैं कि दुनिया में इतना जुल्म बढ़ गया और आप अब तक जाहिर नहीं हुए। हर आने वाला दिन आप एक बार कोई भी चैनल ऑन करते हैं सिवाय इसके कि जुल्म, और वो भी खास तौर पर मुसलमान, और उसमें भी खास तौर पर साहिबाने ईमान, जहां से न्यूज आती है बैड न्यूज। बल्कि ये तो जुल्म है, दूसरी जानिब कितने ज्यादा नेचुरल डिजास्टर्स दुनिया में बढ़ चुके हैं। आदमी जाए तो कहां जाए, वो जो रिवायत का या हदीस का या कुरान की एक आयत का लफ्ज है जो दुआ इमाम जमाना में भी है, शायद वही करंट सिचुएशन को एक्सप्लेन कर सकता। ज़ाकत अल अर्ज़ व मुनियत अस समा, हालत यह है कि जमीन भी बंद हो गई और आसमान भी, कहां इंसान बच के जाए, कहीं नेचुरल डिजास्टर्स, कहीं इकोनॉमिकल प्रॉब्लम, और कहीं यह खतरों गारत गई। गज़ा में जो हो रहा और आप अपनी आंखों से देख रहे हैं, इसके अलावा जैसे जैसे आशूरे का दिन करीब आ रहा, जायरीन पे जिस अंदाज से अटैक हो रहे हैं, हो सकता है कि हर न्यूज आप तक न पहुंच रही, लेकिन अभी द डे बिफोर यस्टरडे बलद शहर पर जिन जायरीन की बसों पे अटैक हुआ, सारे के सारे सुवार हमारे लिए बराबर, लेकिन जैसा न्यूज है कि कितने पाकिस्तानी शहीद हुए और फिर कितने ईरानी शहीद हुए, और उसी रेस्टोरेंट पर जिसमें आप में से हर एक ने सामर्रा से वापसी में रुक के डिनर या लंच लिया होगा, एक ही जगह तो है। जब हम लोग सामर्रा से वापस आते हैं तो बलद के मेन हाईवे पर वो रेस्टोरेंट जहां हर ग्रुप रुकता और लंच या समटाइम्स डिनर, अटैक पिछले महीने एक महीने पहले दुनिया भर से लोग हज के लिए जा रहे थे, लेकिन अरफा की जियारत करने वाले भी कितने ज्यादा थे, उन पर भी इसी बलद में अटैक हुआ। बलद पाकिस्तान, दो दिन पहले ही इमाम बारगाह के करीब मुझे बम सुसाइड बॉम्बिंग या बम एक्सप्लोजन, मजलिस में आने वाले कितने मोमिनीन शहीद हुए और कितने इंजर्ड। अब ये तो सारा दिन जो आप टेलीविजन पर देख कर आए हैं या इंटरनेट पे न्यूज चेक करके आए हैं, उसे रिपीट करके मैं अपनी मजलिस के टाइम को वेस्ट नहीं कर रहा हूं, सिर्फ ये बता रहा हूं कि इस सिचुएशन क्या हमें और आपको इमाम जमाना से इतनी कंप्लेन का हक भी नहीं है कि मौला ये सब आपके चाहने वाले, ये सब आपके मानने वाले, ये सब आपके जद रसूल खुदा के कलमे को पढ़ने वाले, और सिर्फ इस वजह से इन पे जुल्म हो रहा, वरना गज़ा में रहने वालों का और कोई कसूर नहीं। अगर वो किसी और मजहब के मानने वाले होते अगर वो ऐसे सोते तो शायद इस तरह से उन पे जुल्म ना होता, और अगर होता तो शायद दुनिया इस तरह से बिल्कुल खामोश ना बैठती। अब ये गजा, ये पाकिस्तान, ये इराक, ये इस तरह से हमारे सामने आ गया कि बर्मा में जो हो रहा है उसे तो हम भूल ही गए, जबकि वर्स्ट क्राइसिस डिक्लेयर किया है यूएनओ ने सारी दुनिया में। इस वक्त ह्यूमैनिटी पर इतना बड़ा जुल्म कहीं नहीं हो रहा है जितना बर्मा में हो रहा है मुसलमानों पर। लेकिन बात यह है कि यह तो एक एंडलेस लिस्ट है, मैं पढ़ता जाऊं पढ़ता जाऊं पढ़ता जाऊं, आज की मजलिस क्या सारा अशरा खत्म हो जाएगा। इतनी डिटेल में अब जाने की जरूरत नहीं है, सिर्फ एक जुमला, मौला अब आप कब आएंगे। जहां भी हम निगाह डालते हैं, न सिर्फ ये कि शहीद किए जा रहे हैं बल्कि इतनी बेदर्दी से शहीद किए जा रहे हैं। मुझे 100% श्योर कि अगर वो बर्मा की वीडियो आप देखना शुरू करें तो आप उसे कंप्लीट नहीं कर पाएंगे। जिस तरह से स्लॉटरिंग हो रही है इंसानों की, जो हज के जानवरों के सभा होने पे दुनिया शोर मचाती है, जो यूरोप के बाज मुल्कों में आम जानवरों की स्लॉटरिंग पर हंगामा होता, जी ये इस्लाम का तरीका या बाज जगह पे जूस का तरीका बड़ा अनह्यूमन टाइप का है, बारबेरियन, और ये नहीं होना चाहिए। वहां जाके देखिए कि इंसान, मगर मैंने कहा कि ये एंडलेस है, खाली लिस्ट में पढ़ता चला जाऊंगा, टॉपिक को आगे बढ़ना चाहिए। मौला आप क्यों नहीं आ रहे? अब और कौन सा जुल्म है जिसका आप वेट कर रहे हैं और उसको खत्म करने आएंगे? मौला आपका काम है जुल्म को खत्म करना, इतना जुल्म हो गया, अब इसके बाद और क्यों, कौन से जुल्म का इंतजार? देखिए ये मैं इमाम की इंसल्ट या तौहीन नहीं कर रहा हूं, एक इमाम से हम कंप्लेन कर सकते हैं, और ये लफ्ज मेरा नहीं, लफ्ज ये कंप्लेन मेरा लफ्ज नहीं है, खुद जमाने के इमाम ने हमें ये लफ्ज टीच किया, दुआए इफ्तिताह जो माह रमजान में पढ़ी जाती है। एक रिवायत यह है कि ये इमाम जमाना ने अपने सेकंड नायब मोहम्मद इब्ने उस्मान इब्ने सईद को टीच की, और एक रिवायत है कि नहीं तो छठे इमाम ने अपने जमाने में टीच की। चाहे ये रिवायत सही हो चाहे वो रिवायत सही हो, चाहे दोनों सही, दुआ इमाम की तरफ से आई, अल्लाहुम्मा इन्ना नश्कू इलैका फ़क़्दा नबीना व ग़ैबता वलीना, लफ्ज कंप्लेन नश्कू, ओ अल्लाह वी आर कंप्लेनिंग, क्या ये इमाम क्यों गायब हैं? जुल्म इतना ज्यादा बढ़ गया कि खुद इमाम ने कहा कि ज़ाक़तिल अर्ज़ु व मुनियत इस्समा, और इमाम का बहुत ही सिंपल रिप्लाई अपनी वर्डिंग में आपको दे रहा हूं, खुद इमाम की वर्डिंग इंशाल्लाह कल आएगी क्योंकि आज टाइम बहुत गुजर गया, कि मैं तो आज अभी इस वक्त जाहिर होने को तैयार हूं, तुम मेरा साथ नहीं दे रहे। इमाम को किसी की मदद की जरूरत नहीं है, लेकिन वो जो मैंने अल्लामा रशीद तुराबी की तकरीर यकीन का रेफरेंस दिया, और जिस पर मैं खुद एक दो दिन के अंदर गुफ्तगू करूंगा अपने टॉपिक के कॉन्टेक्स्ट में, इमाम को जरूरत नहीं है, लेकिन इमाम चाहते ही हैं कि इस जिहाद में सब लोग शेयर करें। चुनाचे सिर्फ एक जुमला जो मसाइब का है अभी सुन लीजिए, करबला में भी हुसैन अकेले काफी थे मगर हबीब इब्ने मुजाहिर को खत लिख के बुलाया गया। तो ये जो शेयरिंग, साहिब ईमान भी मेरे जिहाद में शेयर करे, यही इमाम जमाना का रिप्लाई हमारे और आपके लिए। यकीनन आज की दुनिया के हालात को देखकर अल्लाह हमें बहुत से ग्रेस मार्क्स देने को तैयार। इन हालात में अगर आप दो रकत नमाज भी पढ़ लेते हैं, दुनिया की सिचुएशन में अगर हमारी औरत खाली एक स्कार्फ अपने सर पे डाल लेती है, ये भी बहुत बड़ा क्रेडिट। रुशैद हजरी का एक वाकया आपने सुना होगा, रुशैद हजरी वन ऑफ द थ्री, ये तीन फ्रेंड्स थे, इनका एक ग्रुप था और तीनों की ट्रेनिंग इमाम अली ने खुद अपने सामने बिठा के की थी। तीन में से दो बहुत फेमस हैं, लेकिन रुशैद अमंग देम उन्हीं स्टेटस के, وہی نالج رشید کے پاس بھی تھی. کون تین؟ میثم تمار، حبیب ابن مظاہر اور رشید حجری. یہ تین دوست مولا علی کے تینوں شاگرد، تینوں کو مولا نے ٹریننگ دی تھی علم غیب کی. آج کل ہماری قوم میں ایک پرابلم یہ کھڑا ہو گیا کہ بہت سے لوگ یہ عقیدہ رکھتے ہیں کہ امام کو بھی علم غیب نہیں ہے اور رسول کو بھی علم غیب نہیں. نعوذ باللہ نعوذ باللہ کہتے ہیں رسول ہیں کیا؟ جسٹ لائک اے پوسٹ مین، لیٹر لائے آپ کو دیا چلے گئے ختم، اب ہمارا ان کا کوئی تعلق نہیں. اب وہ تو ایک الگ ٹاپک ہے، اس لیے کہ کربلا کے جہاد میں حسین کا سب سے اہم مقصد احترام رسالت کو بچانا تھا. لیکن بہت ہی شارٹ، رسول اور امام تو چھوڑو، میثم تمار کے پاس بھی علم غیب تھا، حبیب ابن مظاہر کے پاس بھی علم غیب تھا، رشید حجری کے پاس بھی علم غیب تھا، لیکن ان تینوں میں سب سے کم رشید حجری کا نام لوگ جانتے ہیں. جبکہ عجیب بات یہ کہ جب میثم تمار کے لیے واقعہ مشہور ہو گیا، وہ میثم کا نہیں ہے، وہ رشید کا ہے، کہ جب یہ کھجور کے درخت پر ان کو ابن زیاد نے پھانسی دی اور انہوں نے قیامت تک کے حالات بتانا شروع کیے اور مولا کے فضائل، تو مشہور یہ ہے کہ میثم تمار کی زبان کاٹ دی گئی، زبان رشید حجری کی کٹی. واقعہ دونوں کا کافی سملر ہے، مگر زبان کٹنے کا واقعہ میثم کا نہیں ہے، رشید کا. تو میں یہ رشید کا اسٹیٹس بتا رہا ہوں، وہی اسٹیٹس ہے جو حبیب ابن مظاہر کا، وہی اسٹیٹس ہے جو میثم تمار کا. الحمدللہ ہماری قوم میثم تمار اور حبیب کے اسٹیٹس کو جانتی ہے، اس لیے مجھے رشید کے بارے میں زیادہ ڈیٹیل نہیں بتانا پڑی. مولا کے خاص الخاص شاگرد جنہیں کوفے کے لوگوں نے سب سے بڑا جھوٹا قرار دیا تھا، معاذ اللہ، وہ واقعہ مشہور ہے نا، کیونکہ آج حبیب ابن مظاہر کی مجلس ہے اور یہ باتیں میں حبیب ابن مظاہر کے غم کے بیان میں پڑھتا ہوں. شروع میں آ گئی، ٹائم تو اتنا ہی لگے گا، اس لیے میں اسے ٹائم کا ویسٹیج نہیں سمجھ رہا ہوں. بہت ہی مشہور واقعہ کہ ایک دن کوفے کی ایک اسٹریٹ پر میثم تمار جا رہے ہیں اور دوسرے ڈائریکشن سے حبیب ابن مظاہر آ رہے ہیں. اب دونوں کی ملاقات اس اسٹریٹ پر ہوئی اور وہاں اس لوکلٹی میں جو رہنے والے لوگ ہیں، شام کا وقت ہے، گھروں کے باہر بیٹھے ہوئے ہیں. ایک بار میثم تمار نے کہا کہ اے حبیب، میں اپنی آنکھوں سے ایک ایسے آدمی کو دیکھ رہا ہوں جو اہل بیت کی محبت کے جرم میں بڑی بے دردی کے ساتھ شہید کیا جائے گا اور اس کا سر کاٹ کے شہر شہر گھمایا جائے گا. میثم نام نہیں لے رہے، علم غیب ان کے پاس بھی، علم غیب ان کے پاس بھی. کہا حبیب، میں ایک ایسے آدمی کو دیکھ رہا ہوں کہ جس کا سر کاٹ کر علی کی محبت کے جرم میں شہر شہر گھمایا جائے گا. اور حبیب نے مسکرا کے کہا کہ میثم، میں بھی ایک ایسے کمزور آدمی کو دیکھ رہا ہوں جو محبت علی کے جرم میں کھجور کے درخت پہ ہینگ کیا جائے گا اور اسے سولی دی جائے گی. اور تین دن وہ وہیں پر زخمی حالت میں تڑپتا رہے گا اور شہید کیا جائے گا. یہ دونوں نے ایک دوسرے کو ان کی شہادت کی خبر ان ڈائریکٹ وے میں دی اور آگے بڑھ گئے. حبیب جا رہے چلے گئے، میثم ادھر جا رہے چلے گئے. وہاں جو لوگ بیٹھے تھے حیران ہو گئے، ایک دوسرے کو دیکھنے لگے کہ یہ دو آدمی کیا کہہ کے گئے کہ اتنے میں رشید حجری وہاں سے گزرے. لوگوں نے روک لی، کہا کہ بھائی رشید، تمہارے دو دوست یہاں سے گئے تھے اور ایسی ایسی جھوٹی باتیں بتا رہے ہیں جیسے انہیں قیامت تک کے حالات پتا ہیں. ایک نے میثم نے حبیب کے بارے میں یہ کہا اور حبیب نے میثم کے بارے میں یہ کہا. رشید نے کہا، اللہ میثم تمار کی مغفرت کرے، وہ ایک بات کہنا تو بھول گئے کہ جو حبیب کا کٹا سر لے کے جائے گا اسے سب سے بڑا انعام دیا جائے گا. یہ کہہ کہ رشید آگے بڑھے اور یہاں کے لوگ کہنے لگے، لو یہ تو ان دونوں سے بھی بڑا جھوٹا نکلا. تو رشید حجری، حبیب اور میثم اتنا کلوز فرینڈس ہیں. اب رشید کا اسٹیٹس آپ کی سمجھ میں آیا ہوگا. بعض لوگ کہتے ہیں کہ جہاں کمیل ابن زیاد کا روزہ آج کل، اسی پریمیسز میں کہیں رشید حجری بھی دفن ہے. یہ بات چھوڑ دیجئے، خلاصہ یہ یہ علی کا خاص ٹرینڈ صحابی. دن کے وقت مسجد کوفہ میں جو میرا مولا خطبہ دیتا وہ نہیں، رشید میثم حبیب کو رات کے اندھیرے میں اپنے گھر میں بلا کے اسپیشل لیکچر اور لیسنس دیے جاتے ہیں، بہت کلوز. چنانچہ عبادت بھی اتنی ہی کرتے تھے. حد بھائی علی کا زمانہ دیکھے ہوئے، علی کے ہاتھ سے ٹریننگ لیے ہوئے، علی کی عبادت کی کاپی کرنے کی کوشش کرنے والا رشید آجاری، اتنی عبادت. جسم سے گوشت ختم ہو گیا تھا ایسا لگتا تھا کہ ہڈیوں کے اوپر خالی کھال ہے، عبادت کی وجہ سے. روزہ اور نماز، روزہ اور نماز. ایک دن ان کی بیٹی نے انہیں دیکھا اور کہا، بابا آپ اتنی عبادت کر رہے ہیں اور ایسا نماز روزہ کر رہے ہیں کہ مجھے تو یہ ڈر لگتا ہے کہ کہیں آپ نماز پڑھتے پڑھتے مر نہ جائیں، روزہ رکھتے رکھتے مر نہ جائیں. ہمارے ہیلدی صحت مند نوجوان کمپلین کرتے ہیں کہ مولانا یو کے 16 گھنٹے کے روزے کو کیا کوئی جسٹیفائی کر سکتا ہے عقل سے؟ کیا یہ ان لوجیکل اور ان پریکٹیکل ریلیجن نہیں ہے؟ جوان صحت مند، اور وہاں 24 میں 23 گھنٹے واقعے کی آدم میں سارا سال گزارنے والا، خالی ایک منتھ نہیں. اور بیٹی، بڑی بیٹی حیران ہو کر کہتی ہے کہ بابا مجھے ڈر لگ رہا ہے کہ آپ مر نہ جائیں عبادت کرتے ہوئے. اتنا بڑا اسٹیٹس اللہ کے یہاں آپ کا ہے. بس بیٹی نے اتنا کہا اور باپ نے روک دیا. کہا بیٹی میں کتنی ہی عبادت کر لوں، اسٹیٹس تو میرا نہیں ہے، اسٹیٹس آخری زمانے میں اس مومن کا ہوگا جو 2 رکعت نماز پڑھے گا اور مجھ سے زیادہ ثواب لے کے چلا جائے گا. رشید حجری جیسا علی کا شاگرد، علی نے ٹرین کیا، خود علی کی محبت میں یہ شہید بھی ہوئے. اب پتا تھا کہ میں شہید کیا جاؤں گا، اس کے بعد بھی کہتے ہیں کہ ثواب مجھے نہیں ہے، ثواب ان لوگوں کو ہے جو 21st century کے اندر اتنے مشکل ماحول میں بیٹھ کر لمیٹڈ عبادت صحیح مگر کر رہے ہیں. آج کا ایک اسکارف 1400 سال پہلے عورت ساری زندگی گھر سے باہر نہ نکلے اس سے زیادہ ثواب دلواتا. آج کی یہ صرف 17 رکعت واجب نماز، ہو سکتا ہے 1400 سال پہلے کی 1000 رکعت نماز سے زیادہ آدمی کو ثواب دلوائے جو رشید حجری نے کہا. کیوں؟ اس لیے کہ زمانہ اتنا ٹف، حالات اتنے خطرناک ہیں. اینٹی اسلام اور اینٹی شیعہ اور اینٹی عبادت ماحول، تو اللہ کو بھی یہ معلوم ہے، تبھی تو یہ عجب ثواب دے رہا ہے اللہ.